सम्पूर्ण श्रोतामा नमस्कार अनि शुभ प्रभात। म कार्यक्रम प्रस्तुता अम्बिका भण्डारी
र म सावित्र दाहालको रेडियो भिजन 91.6 MHz सुन्दै हुनुहुन्छ कार्यक्रम परिवर्तनका लागि ऐक्यबद्धता। यो कार्यक्रम प्रत्येक शुक्रबार बिहान 7:15 देखि 7:45 बजेसम्म सुन्न सक्नुहुनेछ। देशका 7 प्रदेशका 8 रेडियो स्टेसनबाट एकैसाथ यो कार्यक्रम प्रसारण भइरहेको छ।
श्रोता, लैङ्गिक समानता, मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप र सहयोगी संस्था सोलिडारिटी सेन्टरको संयुक्त आयोजनामा रेडियो भिजन 91.6 MHz मार्फत प्रसारण भइरहेको परिवर्तनका लागि ऐक्यबद्धता कार्यक्रम सुरुदेखि नै लैङ्गिक हिंसा र सामाजिक न्यायमा केन्द्रित रहँदै आएको छ। हामी यो कार्यक्रममा लिङ्गका आधारमा हुने विभेद, सामाजिक घटना र हिंसा न्यूनीकरणमा सहयोग गरी समाजको विकास र सकारात्मक परिवर्तनका लागि महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न सरोकारवालाहरूसँग विविध विषय लिएर आउने गरेका छौँ।
आदरणीय श्रोता, मिडिया एडभोकेसी ग्रुप मुलुकको राष्ट्रिय सुरक्षा नीतिदेखि महिला राजनीतिमा महिला सहभागिता र सूचनामा महिला तथा सर्वसाधारणको पहुँच लगायतका विषयमा वकालत गर्दै आएको संस्था हो। सोलिडारिटी सेन्टरले अन्तर्राष्ट्रिय श्रमिकहरूको समान ज्याला, काममा मर्यादा, पेसागत सुरक्षा, आर्थिक साक्षरता लगायतका क्षेत्रमा केन्द्रित रहेर आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको छ।
श्रोता, यस अघिका कार्यक्रममा हामीले समाजमा रहेको लैङ्गिक हिंसा, सामाजिक मुद्दा र वैदेशिक रोजगारका विषयमा केन्द्रित रहेर विभिन्न विषयवस्तुहरू यहाँहरू समक्ष प्रस्तुत गरिसकेका छौँ। हाम्रो कार्यक्रमको मुख्य उद्देश्य नै लैङ्गिक हिंसा र सामाजिक घटना न्यूनीकरणमा सहयोग गरी समाजको विकास र सकारात्मक परिवर्तनका लागि महत्त्वपूर्ण योगदान पुर्याउने हो। श्रोता, प्रदेश नम्बर 1 का 14 जिल्लामा भएका 7 घटनाहरूमध्ये प्रतिनिधिमूलक रूपमा केही महत्त्वपूर्ण घटनाहरू लिएर आएका छौँ। अब सुनौ।
झापाको भद्रपुर 8 महेन्द्र पार्क चन्द्रगढीमा पूर्व राजा महेन्द्र शाहको अर्धकतको शालिग पुनर्स्थापना गर्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठकले बिना अनुमति अनाधिकृत रूपमा तहाँ पूर्व राजा महेन्द्रको शालिग पुनर्स्थापना गर्न नदिने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको उपस्थितिमा भएको सर्वदलीय बैठकले भद्रपुर नगर क्षेत्रमा रहेका सार्वजनिक स्थल तथा पार्कहरूको संरक्षण सौन्दर्यकरण गरी सोको उपयोग सम्बन्धमा भद्रपुर नगरपालिकाले नगरसभाबाट निर्णय गरेर कार्यान्वयन गर्ने, नगरपालिकाबाट स्वीकृति नलिई सार्वजनिक स्थल र पार्कहरूमा अनाधिकृत रूपमा संरचना निर्माण, रंगरोकन, शालिग निर्माण, अतिक्रमण जस्ता कार्य हुन नदिने सम्बन्धमा नगरपालिकालाई आवश्यक परेमा स्थानीय प्रशासनसँग समन्वय गर्ने निर्णय गरेको हो। स्वतन्त्र युवा समूह नामक संस्थाले जीर्ण बन्दै गएको महेन्द्र पार्कलाई रंगरोकन गरी शालिग भत्काइएको ठाउँमा महेन्द्रको अर्को शालिग पुनर्स्थापना गर्न खोजेको थियो। गत जेठ 21 शालिग राख्ने कार्यक्रम रहेको थियो। बिर्तामोडका जयनारायण ढुङ्गानाले त्यस कामको लागि आर्थिक सहयोग गर्न खोज्नु भएको थियो। भद्रपुरका जनप्रतिनिधिहरूलाई समेत जानकारी नदी शालिग राख्न खोज्दा सर्वदलीय बैठक मार्फत निर्णय गरी रोक्नु परेको उप प्रमुख राधा कार्कीले बताउनु भयो। राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाईमा सो कार्य गर्न लागेको भनिएकोमा आफूसँग सल्लाह नभएको उहाँले जानकारी दिनुभयो। महेन्द्रको शालिग भत्काइएको ठाउँमा आफ्ना पार्टीका नेताहरूको शालिग राख्नुपर्ने पार्टी प्रतिनिधिहरूले सर्वदलीय बैठकमा जोड़ दिएका थिए। भूमिगत पछि खुल्ला राजनीतिमा आएका माओवादी कार्यकर्ताहरूले महेन्द्र पार्कमा रहेको महेन्द्रको शालिग भत्काएका थिए। त्यसपछि सो पार्क संरक्षण विहीन बनेको छ। यसैबीच राप्रपाका बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेलले स्वतन्त्र राष्ट्रवादी युवाहरूले महेन्द्र पार्कमा सरसफाई र रंगरोकन गरेर राजा महेन्द्रको शालिग पुनर्स्थापना गर्न लागेको बेला भद्रपुरका मेयर गणेश पोखरेलले ठाडो आदेशमा रोक लगाउनु जनभावना विपरीत अत्यन्तै गलत निर्णय भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। प्रदेश एक सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेको छ। प्रदेश सभाको सोमबार बसेको बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्राथमिकता संसदमा पेश गर्नु भएको छ। मन्त्री आङ्बोले कृषि उद्योग र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तयार गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ। मुलुकको आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने जिम्मेवारी तीनै तहको सरकारको भएकाले सरकारले कृषि उत्पादनलाई जोड़ दिने जनाएको छ। कृषिमा आधारित उद्योग र उद्योगहरू स्थापना गर्ने, उत्पादन वृद्धि र उद्यमहरूको विस्तार गरी नयाँ रोजगारका सम्भावना खोजी गर्ने गरी बजेटले निश्चित दिशा लिने उहाँले बताउनुभयो। नेपाली नागरिकहरूको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तथा समाजवाद उन्मुख अर्थतन्त्रको आधार तयार पार्ने, संविधानको व्यवस्था कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुन सरकार तत्पर रहेको प्रस्तुत सिद्धान्त र प्राथमिकताको प्रस्तावमा उल्लेख छ। विगत 10 महिनामा झापामा बलात्कारका 106 घटना भएका छन्। जसमध्ये प्रहरीले 86 जना अभियुक्तलाई पक्राउ गरेर कानूनी कारवाहीको दायरामा ल्याएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2078-79 10 महिनामा जाहेरी परेका बलात्कारका 106 घटना मध्ये सबैभन्दा बढी जबरजस्तीकरणका 72 जाहेरी परेका छन्। उक्त घटनाका 56 जना अभियुक्त पक्राउ परिसकेका छन्। सोही अवधिमा बाल यौन दुरुपयोगका 19, जबरजस्तीकरणी उद्योगका 13 घटना भएका छन्। बाल यौन दुरुपयोगका 17 र जबरजस्तीकरणी उद्योगका 10 जना अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ। जबरजस्तीकरणी गरी मानव बेचबिखन र अप्राकृतिक मैथुनका 1-1 घटना भएकोमा 3 जना अभियुक्त पक्राउ परेका छन्। बलात्कृत हुनेहरूमा 4 वर्षीय बालिकादेखि 60 वर्षसम्मका वृद्ध समेत रहेको प्रहरीले जनाएको छ। जिल्लामा पछिल्लो समय बाल यौन दुरुपयोगका घटना बढ़ी जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बालबालिकाहरूमाथि भएका अधिकांश बलात्कारका घटना प्राय परिवार, नातागोता, शिक्षक र छरछिमेकीहरू अभियुक्त हुने गरेको बताउनुभयो। अधिकांश घटना नजिकका आफन्तबाट भएको देखिन्छ। उहाँले भन्नुभयो, उहाँले बलात्कारका घटनाको अनुसन्धानमा प्रहरीले प्राथमिकता दिने गरेको हुँदा कानूनी कारवाहीबाट अभियुक्त उम्कन नपाउने बताउनु भएको छ। उहाँले यस्ता आपराधिक क्रियाकलापमा पढे लेखेका र समाजमा पहिचान बनाएका व्यक्तिहरू को समेत संलग्नता देखिएको बताउनु भयो। जिल्लामा चेतनामूलक कार्यक्रम र प्रहरीको निगरानी बढाइएको भए तापनि बलात्कारका घटनामा कमी आउन सकेको छैन। 10 महिनामा भएका 106 बलात्कारका घटनाका 20 जना अभियुक्त अझैसम्म फरार नै रहेका छन्। स्थानीय तहको निर्वाचनमा झापा जिल्लामा 17.18% मत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ। गत वैशाख 30 गते भएको निर्वाचनमा मतदाता शिक्षाको कमी र चुनावी गठबन्धनका कारण मतदाता झुकिदा मत बदरको संख्या बढी हुन गएको कार्यालयले जनाएको छ। विक्रमसम्म 2074 सालको तुलनामा विक्रमसम्म 2079 स्थानीय तहको निर्वाचनको मत बदर संख्या दोब्बर हुन पुगेको छ। विक्रमसम्म 2074 सालको स्थानीय निर्वाचनमा 9.65% मात्र मत बदर भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम नेउपानेका अनुसार जिल्लामा सबैभन्दा बढी मत बदर उपप्रमुख सदस्य र दलित महिला सदस्य पदका उम्मेद्वारको भएको छ। 15 पालिका रहेको जिल्लामा खसेको कुल मत संख्या 455,268 मध्ये यी तीनै पदको उम्मेद्वारको मत बदर संख्या 20% दरले रहेको उहाँको भनाइ छ। उहाँले प्रमुख पदमा 57,945, उपप्रमुखमा 94,856, वडाध्यक्षमा 52,463, महिला सदस्यमा 79,188, दलित महिला सदस्यमा 91,184 र खुल्ला सदस्यमा 187,361 मत बदर भएको बताउनुभयो। भारतीय सीमा नजिक मेचीनगर नगरपालिकाको वडा नम्बर 5 अनलाइनबाट यौन धन्दा चलाउने गिरोह पक्राउ परेको छ। पूर्वी नाका काँकरबिटाबाट 4 किलोमिटर उत्तर भारतीय सीमा नजिकको नेपाली गाउँ नकलबन्दामा एउटा घरमा प्रहरीले केही अघि छापा मार्दा धन्दाको पर्दाफाश भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार गिरोहद्वारा बन्धक बनाइएका 7 युवतीको उद्धार गरिएको छ भने धन्दा सञ्चालन गर्दै आएका 2 दम्पति पक्राउ परेका छन्। छन्। पक्राउ पर्नेमा धन्दा सञ्चालन गरेको आरोप लागेका 38 वर्षीय सिन्टु दास र 24 वर्षीय उनकी पत्नी रहेका छन् भने उद्धार गरिएका 7 जना भारतीय युवती छन्। सिन्टु दास पश्चिम बंगालको सिलगुडी घर भएका भारतीय नागरिक हुन् भने उनकी पत्नी नेपाली नागरिक हुन्। पक्राउ परेका भारतीय युवतीहरू 18-30 वर्ष उमेर समूहका छन्। उनीहरूलाई बन्धक बनाएर अनलाइन माध्यमबाट यौन धन्दा चलाइएको पाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोले बताउनुभयो। उद्धार गरिएका युवतीहरू मध्ये कतिपय स्नातक उत्तीर्ण समेत रहेका छन्। एउटा घरमा केटीहरूलाई बन्धक बनाएर राखिएको छ भन्ने सूचना पाएपछि प्रहरी टोलीले छापा मारेको हो। प्रहरी नायब उपरीक्षक महतोले घटना बारे जानकारी दिँदै भन्नुभयो, त्यहाँ रहेका युवतीहरू र घर धनी दम्पतिलाई लिएर आयो। एउटा घर किनेर सिन्टु दास र उनकी पत्नीले भारतीय युवतीहरूलाई राखेर अनलाइन वेबसाइट सञ्चालन गरेको प्रहरी नायब उपरीक्षक महतोले जानकारी दिनुभयो। अनलाइनमा विभिन्न यौन गतिविधि गरेर पुरुषहरूलाई फसाउने र पैसा असुल्ने धन्दा सञ्चालन गरेको पाइएको प्रारम्भिक अनुसन्धानले देखिएको उहाँको भनाइरहेको छ।
साप्ताहिक गतिविधि पश्चात आदरणीय श्रोता अब लागौ आजको प्रमुख विषयवस्तु तर्फ। आदरणीय श्रोता, बलात्कार महिला विरुद्ध हुने यौन हिंसाका विभिन्न स्वरूप मध्ये एक गम्भीर प्रकृतिको अपराध हो। मुलुकी अपराध संहिता ऐन 2074 दफा 219 उल्लेख गरे अनुसार कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा लिएर भए पनि 18 वर्ष भन्दा कम उमेरकी कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी वा बलात्कार गरेको ठहर छ भन्ने निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी वा बलात्कार गरेको ठहर छ भनी उल्लेख गरिएको छ। तर पछिल्लो समयमा नेपालमा बलात्कारका घटनामा वृद्धि भइरहँदा 10 वर्ष भन्दा कम उमेरका बालिकाहरू बलात्कृत हुने दर बढेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार यस आर्थिक वर्षको 10 महिनामा बलात्कारसँग सम्बन्धित 106 जाहेरी दर्ता भएका छन्। ती मध्ये 72 घटना जबरजस्ती करणी छन्, जसमध्ये 4 वर्षीय बालिका समेत बलात्कारको शिकार भएकी छन्। यसरी बलात्कार जस्तो आपराधिक क्रियाकलापमा समाजका शिक्षित, सचेत र आफ्नो पहिचान बनाएका व्यक्तिहरूको समेत संलग्नता रहेको देखिन्छ। आखिर किन हाम्रो समाजमा अपराधका यस्ता घटनाहरू बढिरहेका छन् र यसलाई नियन्त्रण गर्न कसरी सकिन्छ भन्ने सन्दर्भमा हामीले लामो समयदेखि महिला अधिकारको क्षेत्रमा वकालत गर्दै आउनु भएकी अधिवक्ता तथा नेपाल बार एसोसिएसन झापा इकाईका सचिव हेमकला कट्टेलसँग गरेको कुराकानी समक्ष प्रस्तुत गर्दैछौ। बलात्कार जस्तो जघन्य अपराध समाजमा बढ्दो छ, यसै विषयलाई लिएर हामीले नेपाल बार एसोसिएसन झापा एकाईका सचिव अधिवक्ता हेमकला कट्टेलसँग कुराकानी गरेका छौँ। सुनौ अब उहाँसँगको कुराकानी। म्याडम, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
नमस्कार, यस लोकप्रिय संचार माध्यममा यहाँले समय दिनुभएकोमा म आयोजक सम्पूर्णलाई हार्दिक नमस्कार भन्न चाहन्छु।
धन्यवाद म्याडम। अहिले बलात्कारको घटना अत्यधिक मात्रामा बढेको सुनिन्छ। यस हप्तामा मात्रै पनि झापामा 4 बलात्कारका घटना भएका छन्। तीमाथि पनि बालिका माथिको बलात्कारका घटना चाहिँ अत्यधिक बढ्न गएको देखिन्छ। प्रहरीको तथ्याङ्क अनुसार हेर्ने हो भने 10 वर्ष भन्दा मुनिका बालिका पनि बढी बलात्कृत हुने दर बढ्दो छ, यसको प्रमुख कारण के होला?
यसमा चाहिँ अब यो बालिका बलात्कारको मात्रै घटना नभएर महिला विरुद्ध हुने अपराधहरूको संख्या पनि चाहिँ बढ्दो अवस्थामा छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामीले हेर्दाखेरि महिलाहरू विरुद्ध हुने अपराधहरूको संख्या र श्रृङ्खला चाहिँ क्रमिक रूपमा बढ्दो देखिरहेको अवस्था छ। र अब यसमा यसको ठ्याक्कै यो कारणले यस्तो हो भनेर हामी भन्नलाई हामी पनि अलिकति हिचकिचाउँछौँ, किनभने समाजमा बहुआयामिक ढङ्गका चाहिँ यस्ता खालका अपराधी घटनाहरू घटिरहेका छन्। किन भन्दाखेरि यहाँ कसैले सामाजिक विकृतिका कारणले काहीँ घटना घटेका छन् भने काहीँ पारिवारिक विखण्डनका कारणले पनि घटनाहरू घटिरहेका छन्। एउटा चाहिँ परिवारको आर्थिक व्यवस्थापन हुन नसक्नुको कारणले आर्थिक कारणबाट चाहिँ यस्ता घटनाहरू घटिरहेको अवस्था हामी देख्छौँ। र दोस्रो अर्को कुरा के लाग्छ भन्दाखेरि पुरुष प्रधान समाजको यो एउटा उपज पनि हो कि भन्ने पनि लाग्छ, किनभने मैले जेसुकै गरेँ भने पनि मलाई चाहिँ जहाँसुकैबाट पनि माफी हुन्छ भन्ने एउटा सोच पो वृद्धि भएर यस्तो भएको हो कि भनेर भन्न विवश हुनुपर्छ कि जस्तो पनि लाग्छ हामीलाई कहिलेकाहीँ। र अर्को के कुरा पनि छ भन्दाखेरि शिक्षामा जुन एक प्रकारको शिक्षा प्रतिको मोह हुनुपर्ने, अहिलेको बाल बालिकाहरू र अहिले हाम्रो उसमा चाहिँ शिक्षा प्रतिको मोह घट्दै घट्दै गएको स्थिति र खालि विदेश पलायन हुने एउटा चाहिँ ट्रेन्ड पनि बढेको छ, यो कारणले पनि समस्या चाहिँ बढेको छ र अर्को के लाग्छ भने निष्ठा र मान्यताको अभाव बढ्दै गइरहेको छ समाजमा निष्ठा नै सकिँदै गएको छ हाम्रा त छोरी चेलीहरू महिलाहरू भनेका त देवीको रूपमा पूजा गरिने समाज हो यो समाज भनेको हामी आर्य सोसाइटीमा बसेका मान्छेहरू हौ र तर त्यो सोसाइटीले त महिलाहरूको विरुद्धमा यस्ता हिंसात्मक काम घटनाहरू घटाऊ भनेर त हामीलाई त नैतिक आचरण सिकाएको त होइन तर अब अहिले आएर के भयो भन्दाखेरि त्यो नैतिक आचरणमा आधारित निष्ठाहरू चाहिँ हराउँदै गए र मान्यताहरू हराउँदै गए यो अभावको कारणले गर्दा महिला विरुद्धको अपराधको श्रृङ्खला दिनानुदिन बढ्दै गएको अवस्था छ अब म कानूनको विद्यार्थी भएको कारणले गर्दा अब कानूनसँग सम्बद्ध भएर पनि यसलाई हामी हेरौँ घटनाहरू व्यापक ढङ्गले घटिरहेका छन् घटना घटिसकेपछि दुईटा प्रवृत्ति हामी यहाँ चाहिँ देखिरहेका छौँ एउटा त घटना घट्यो भने यसलाई बाहिरै नल्याउने अब हामीले अहिले घटना ज्यादा घट्यो भन्दाखेरि बाहिर ल्याउन थाल्नु भएको हो र पो हामीले थाहा पाएका हौ कि भन्ने पनि लाग्छ घरिघरि किनभने समाज त त्यही समाज हो घटना त हिजो पनि घटि नै रहेका छन् हामीले छासुस नसुनेको कुरा त होइन तर अब अर्को कुरा के छ भने घटना घटिसकिसके पछाडि यसलाई अनुसन्धान गर्ने जुन अनुसन्धानको पाटो सम्हालिरहेको सरकारी तर्फबाट चाहिँ जुन जो प्रहरी प्रशासनले जुन चाहिँ अनुसन्धानको कार्यलाई तीव्र ढङ्गले गर्नुपर्ने र यसलाई चाहिँ वैज्ञानिक ढङ्गले अनुसन्धान गर्नुपर्ने कुरा हो यसमा केही कमी कमजोरीहरू छन् कि भन्ने पनि हामीलाई लागिराखेको छ किनभने यो चाहिँ हामीले सुन्छौँ पश्चिममा निर्मला पन्तको हत्याकाण्डको हत्यारालाई पत्ता लगाउनका लागि साह्रै धेरै चाहिँ मेहनत गर्नु पर्यो मिडियाबाजी गर्नुपर्ने स्थिति भयो सामाजिक अभियन्ताहरूले धेरै सङ्घर्ष गर्नुपर्ने भयो एउटा घटना घटेको छ भने त्यसलाई सही ढङ्गबाट त्यसको सही सूचनालाई बाहिर ल्याउन र अपराधीलाई कारवाही गराउनका लागि राज्यको संयन्त्रले किन त्यो सकेन त यो एउटा चाहिँ ठुलो प्रश्नको रूपमा हामी रहेको देखिरहेका छौँ र समाजमा महिलाहरूको विरुद्ध जुन घटनाहरू घट्छन् घटिसकिसकेपछि घटना घटेपछि घट्नु एउटा अपराध हो घटिसकेर जो मान्छे भिक्टिम भयो त्यो भिक्टिमलाई पटक पटक भिक्टिम बनाउने काम हाम्रो समाजले गरिरहेको छ उनी समाज म पीडित भएँ भनेर मैले बाहिर आइसके पछाडि अब मैले पटक पटक पीडित हुँदै जानुपर्ने र मलाई हरेक पटक बाटामा निस्केर हिँड्दादेखि मैले सामाजिक क्रियाकलापमा जाँदादेखि त चाहिँ फलानु घटनाबाट चाहिँ पीडित भएको व्यक्ति हो यो भनेर मैले खिसी ट्युटीको एउटा अवस्थालाई पनि सामना गर्नुपर्ने एउटा स्थिति अवस्था रहेको छ अब यो समाजले हामीहरूलाई चाहिँ के समाजले के पाठ सिक्यो त भन्दाखेरि महिला विरुद्ध हुने जुन अपराध हो कानूनले यो अपराधलाई अनुसन्धान गर्दादेखि यसलाई चाहिँ कारवाही गर्दासम्म क्यामेरा कोड भनेर भनिन्छ यो बन्द इजलासबाट चाहिँ यसको हेयरिङ हुने कानूनको विषय छ तर यो चाहिँ कानूनले जुन व्यवस्था गर्यो यो समाजले चाहिँ थाहै पाउन सकेन यसमा चाहिँ शिक्षाको अभाव कानूनी शिक्षाको अभाव भनेर हामी चाहिँ भन्न सक्छौँ म्याडम हेर्नुहोस् यो चाहिँ क्यामेरा कोडको कन्सेप्टलाई ल्याइराखेको छ क्यामेरा कोड भनेको के हो भन्ने जनतालाई थाहा नै छैन जब यस्ता घटनाहरू घट्छन् घटना घटिसकेपछि यसको सूचना दिँदाखेरि नै को व्यक्तिलाई माथि यो घटना घटेको हो र को व्यक्तिले यो सूचना दिएको हो भनेर उहाँहरूको नाम गोप्य राखिन्छ र उहाँहरूको अर्को चाहिँ नाम नयाँ नवनिर्मित एउटा नाम बनाइन्छ र घटना दर्ता गरिन्छ यो चाहिँ कानूनको यस्तो कन्सेप्ट रहेको अवस्था हो तर अहिले हामी के भनिरहेका छौँ भने फलाना व्यक्तिलाई चाहिँ बलात्कार भयो यसरी चाहिँ बाहिर कुरा आइरहेको छ यो आउनै नहुने कुरा हो यो अनुसन्धान गर्दादेखि यो गोप्य हुनुपर्ने कुरा अहिले यो बाहिर आउनुले के गर्यो भने महिलाले पटक पटक फेरि भिक्टिम हुनुपर्ने अवस्था पनि यसले पनि सृजना गरिरहेको स्थिति छ
धन्यवाद म्याडम निकै महत्वपूर्ण कुरा यहाँले राख्नु भएको छ यी घटनाहरू जुन घटेका छन् बलात्कारका यसको नियन्त्रणका उपायहरू चाहिँ के हुन सक्छन्
यसलाई नियन्त्रण त घटनालाई नियन्त्रण गर्न त सकिन्छ भनेर हामी भन्न सक्दैनौँ यसलाई कमी गर्ने सम्मको कुराहरू रहन्छ किनभने समाज भन्दा चाहिँ अपराध अगाडि नै हिँडिरहेको हुन्छ र समाजले अपराधलाई नियन्त्रण गर्नका लागि सधैँभरि क्रियाशील रहिरहनु पर्छ यो समाज अपराध शास्त्रको एउटा नियमभित्र पनि यो पर्छ तर यस घटनालाई चाहिँ कम गराउनका लागि के गर्न सकिन्छ भन्ने कुराहरूसम्म चाहिँ हामी रहन्छ यहाँनेरि खास गरेर यो नियन्त्रणका लागि हामी के गर्न सक्छौँ भन्ने कुरामा हामी जानु भन्दा पनि नियन्त्रणका लागि सामाजिक एकता नै कुरा रह्यो र महिलाहरूप्रति हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्छ समाजले महिला यो समाजको महिला होइन यो समाजको एउटा नागरिक हो र अर्को नागरिकले अर्को नागरिक माथि यस्ता अपराध गर्नु हुँदैन भन्ने कुराको शिक्षा दिनका लागि सक्षम समाजको आवश्यकता छ हामीलाई म यसलाई यति एक शब्दमा मात्रै भन्न चाहन्छु र अब अर्को कुरा म के गर्न चाहन्छु भन्दाखेरि अपराध नघटित हुन्थ्यो घटित त भइहाल्यो घटित भइसकेपछि यसबाट चाहिँ ती अपराधीहरूलाई कसरी कारवाही गराउने भन्ने कुरा अहिलेको च्यालेन्जको रूपमा चाहिँ यो पनि रहेको छ म्याडम यसमा के छ भन्नुहुन्छ भन्दाखेरि घटना घट्छ घटना घटिसके पछाडि अपराधीलाई कारवाही गर्न सकिँदैन अपराधीलाई कारवाही गर्न नसक्नुका पछाडि केही कारणहरू छन् अपराधीलाई कारवाही गर्न नसक्नु सक्नुका पछाडि के कारण छन् भन्दाखेरि सर्वप्रथम त अपराध घटित भइसके पछाडि अपराधसँग सम्बद्ध रहने प्रमाणहरूलाई तत्काल लोप गर्ने परिपाटी चाहिँ विकसित भएको छ। यो चाहिँ घटना घटित भइसकेपछि घटनालाई तत्काल सुरक्षा गर्ने सिपको आवश्यकता पनि चाहिन्छ हामीलाई। त्यो अपराधीले चाहिँ मैले एकचोटि घटना मैले हामीले के देखेका छौँ भने म एउटा एज ए लयर उसले चाहिँ तीन चारवटा पाँचवटासम्म यस्ता खालका क्रियाकलापहरू गर्यो अहिलेसम्म चार पाँचवटा घटनाहरू घटाइसक्दाखेरि उसले चाहिँ कानुनको दायरामा आउनु परेको थिएन। ऊ चाहिँ पेसेगत रूपमा ऊ चाहिँ पेसेवार रूपमा यो काम गरिरहेको अवस्था थियो र चार पाँच सातवटा घटनाहरू घटाइसकिसके पछाडि अन्तिममा कुनै बेलामा यो बाइचान्स कानुनको चाहिँ आँखामा परेर मात्रै यस्ता व्यक्तिहरू पक्राउ परेका छन् म्याडम। यस्ता चाहिँ लुकेका अपराधहरू समाजमा बहुत धेरै छन् र हामीलाई सुन्नमा आउँछ। म एउटा कानुनको विद्यार्थी त्यसकारण म महिला पनि भएको कारणले गर्दा धेरै महिलाहरूले यस्ता कुराहरू भन्नुहुन्छ। तर हामी के गर्न सक्दैनौ भन्दाखेरि घटना अगाडि नै घटेको हुन्छ र घटनासँग सम्बद्ध भएका प्रमाणहरू पनि लुप्त भएर गइसकेका हुन्छन्। प्रमाणको अभावमा घटना अपराधलाई हामीले अपराधी अपराध हो भनेर यसलाई चाहिँ कारवाही गराउन नसक्ने एउटा स्थिति पनि सिर्जना भएको हुन्छ। म यही सन्दर्भमा अलिकति कुरा गर्न चाहन्छु म्याडम। यहाँ के छ भन्दाखेरि सबैभन्दा पहिले त घटना घटिसके पछाडि यसको उजुरी गर्नका लागि बानी बसाउनु पर्यो। समाजमा घटना घट्यो भने तिमीले निरक्क ढंगले गएर उजुरी गर। उजुरी गरिसकेपछि यो नेपाल सरकार बाधी हुने केस हो। नेपाल सरकारले यो घटनालाई चाहिँ उसले ह्यान्डलिङ गर्छ र तिमीले चाहिँ आवश्यक परेका प्रमाणहरू मात्रै तिमीले जुटाउने हो। यस पछाडि तिमीले केही पनि गर्नु पर्दैन भन्ने कुराको शिक्षा चाहिँ समाजमा चाहिँ यो जान जरुरी छ। तर यो गइरहेको अवस्था छैन। यसो नहुँदाखेरि के भयो भन्दाखेरि अपराधीले चाहिँ प्रोत्साहन पाइरहेको छ र अब समाजका मान्छेहरू चाहिँ निरुत्साहित भएर बसिरहनु भएको अवस्था छ। अब यसमा कसरी चाहिँ घटनालाई सुरक्षित गर्ने त भन्ने कुरा पनि हुन्छ। यसमा जब घटना घटित हुन्छ हाम्रो चाहिँ गाउँ समाजका मान्छेको के छ चलन भने हामी कहाँ आउँदा कस्तो अवस्थामा आउनुहुन्छ भने घटना घटित भइसक्यो लौ बज्या फोहोरीले यसलाई छोयो अब यसलाई तत्काल नुहाइ धुवाइ गरौँ कपडा सपडा धोइदिउँ ओर्यौँ र सफा गरेर उसलाई लिएर जानुपर्छ भन्ने हाम्रो मान्यता छ। यसले के गर्यो भन्दा अपराधीलाई एकातिर प्रोत्साहित गर्यो अर्कातिर घटनालाई चाहिँ अब त्यो घटनाको प्रमाणहरू लुप्त गराइदिइसके पछाडि प्रमाणितै हुन नसक्ने अवस्थाहरू रहने भयो र यस्ता खालका घटनाहरू घटिगयो भनेदेखि हामीले तत्काल नुहाउनु हुँदैन। उसले लगाएका लुगा कपडाहरूमा अरूले टच पनि गरिदिनु हुँदैन किनभने यो चाहिँ फोरेन्सिक साइन्सको चाहिँ के मान्यता छ भन्दाखेरि छुने बित्तिकै उसको चाहिँ के भने ट्रेस उसको चिन्ह चाहिँ सरेर जान्छ। मैले मेरो कोही आफन्तलाई त्यस्तो घटना गयो मैले अँगालो मारेँ भनेदेखि अब मैले अँगालो मारेका कारणले घटना घट्यो कि अर्काले गरेका कारणले घटना घट्यो त्यो भोलि छुट्याउन गाह्रो हुने स्थिति हुन्छ। त्यसकारणले त्यस्ता खालका मान्छेहरूलाई तत्काल गएर समाउने तत्काल गएर छुने तत्काल गएर चाहिँ अब निश्चित ठाउँहरूमा छुनु पनि पर्यो तर अब त्यसलाई चाहिँ जत्र तत्र गर्ने यो काम हामी गरिरहेका छौँ। यसले गर्दाखेरि पनि अपराधीले प्रोत्साहित पाएको छ र घटना नियन्त्रण गर्नमा गाह्रो भइराखेको स्थिति छ र अब जेन तेन मुद्दा उठान गर्छ प्रहरीले जेन तेन मुद्दा उठान गरिसकिसके पछाडि बीचमा अदालतमा पुगेर मुद्दा दायर भइसके पछाडि होस्टाइल हुने प्रवृत्ति बढेको छ। यो चाहिँ कानुन व्यवसायीहरूका लागि नेपाल सरकारका लागि नै च्यालेन्ज बनेर आएको अवस्था छ। यो देख्दा देख्दै हुँदा हुँदै अपराध नियन्त्रणका लागि लाग्दा लाग्दै पनि बीचमा आएर होस्टाइल भइदिएको आफैले चाहिँ मलाई यो घटना घटित भएको थिएन तर अब यो चाहिँ अरूले कसैले भनेका कारणले मैले चाहिँ त्यहाँ यसलाई चाहिँ झुटा उजुरी दिएको हुँ त्यसकारणले उसले सफाई पाउनुपर्छ भनेर जसले उजुरी गर्यो त्यसले अदालतमा गएर बोलिदिने गरेको घटनाले गर्दाखेरि यसमा चाहिँ प्रहरीहरूलाई पनि एक खालको पीडा हुन्छ उहाँहरूलाई पनि किनभने मैले यति राम्रो ढङ्गले अनुसन्धान गरेर ल्याएँ तर अब बीचमा गएर चाहिँ उहाँहरू समाजमा मिल्नुहुन्छ मिलेर आउनुहुन्छ र फेरि अपराधलाई समाजले नै लुकाउनुहुन्छ। यो के कारणले यस्तो भयो त भन्दाखेरि समाजले यो समाजमा चेतनाको अभाव रह्यो। समाज सचेत नहुन्जेलसम्म यो नियन्त्रण अथवा कम गर्नलाई गाह्रो हुन्छ भन्ने लागेको छ। अर्को कुरा घटना घटित भइसकेपछि यसलाई सुरक्षित गर्नका लागि हामी एकदमै असचेत अवस्थामा छौँ र त्यो सुरक्षित गर्नका लागि उनका कपडा नखोलिकन तिनै कपडासँग उसले चाहिँ प्रहरीमा गएर सूचना दिनुपर्ने त्यसपछि हस्पिटलमा गएर उनको शारीरिक चेक जाँच गर्न जरुरी छ। शारीरिक चेक जाँच उहाँले गरिसकिसकेपछि मात्रै आएर उहाँहरूले चाहिँ नुहाई धुवाई गर्ने जस्ता कामहरू गर्नुपर्ने स्थिति हुन्छ र घटना घटेका ठाउँलाई सुरक्षित ढङ्गले राख्नुपर्छ। घटना घटेका ठाउँमा चाहिँ त्यो अपराधीका केही ट्रेसहरू रहेका हुन्छन् त्यसलाई सुरक्षित गर्नका लागि सबै मान्छेहरू घटना घटित भएको भएको ठाउँमा गएर चाहिँ नबस्ने त्यो ठाउँलाई चाहिँ एउटा चाहिँ घेरेर राख्ने त्यो घटना घटित भएको ठाउँ हो। त्यहाँ पुलिस आएर अनुसन्धान नगर्दासम्मको अवस्थामा त्यहाँ गएर घटनास्थललाई सुरक्षित गर्नु पहिलो चाहिँ जनताको दायित्व हो, स्थानीय ठाउँको त्यो दायित्व हो भनेदेखि अर्को कुरा चाहिँ घटनालाई जब प्रहरीले यसलाई ह्यान्डलिङ गरिसक्यो, केस दायर गरिसक्यो, अदालतमा केस पुगिसकिसके पछाडि यो होस्टाइल गर्ने कामलाई चाहिँ यो अन्त्य गर्नुपर्छ समाजले। यदि त्यो गर्दैन भनेदेखि चाहिँ यो हाम्रो चाहिँ प्रोत्साहित हुन्छ, अपराध गर्ने अपराधी सदैव प्रोत्साहित भएर गइरहने भएकोले गर्दाखेरि समाजको कुनै पनि दबाव हुनु हुँदैन। यो चाहिँ घटना तिमी फिर्ता गरिदेऊ, तिमीले फिर्ता गर्यो भने तिमीलाई यस्तो दिन्छौ उस्तो दिन्छौ भनेर उनलाई प्रलोभनमा पारेर आफैले लगाएको जाहेरी फेरि फिर्ता गर्नका लागि प्रोत्साहित गरेर लाने र होस्टाइल गर्ने कामलाई रोक्नुपर्छ समाजले। त्यसो गर्ने हो भनेदेखि प्रहरी प्रशासनले पनि एउटा चाहिँ उहाँहरूले आफूले पाएको जिम्मेवारी हामी जिम्मेवारी ढङ्गले काम गर्छौ भनेर प्रोत्साहित भएर काम गर्न सक्ने अवस्था रहन्छ भन्ने लाग्छ म्याडम।
धन्यवाद म्याडम। बलात्कार जन्य घटनाहरू यस्ता गम्भीर अपराधका घटनाहरू घटे भने उजुरी दिने ठाउँ थाहा नभएर पनि कतिपय उजुरीहरू नपरेको अवस्था छ, उजुरी दिने ठाउँ चाहिँ कहाँ कहाँ हो यहाँले जानकारी गराइदिनुहुन्छ कि?
हो म्याडम, यसमा चाहिँ के छ भन्दाखेरि उजुरी कहाँ दिने भनेर मान्छेहरू अलमल पर्नु भएको अवस्था छ। अहिले त झन् स्थानीय निकाय भएको कारणले गर्दा स्थानीय निकायमा पनि उजुरी दिने हो कि भनेर पनि मान्छेहरू भ्रममा पर्नु भएको अवस्था छ। तर यी भनेका चाहिँ यो नेपाल सरकार बाधी भएर चल्ने मुद्दा भएको कारणले गर्दा यसको उजुरी दिने ठाउँ भनेको इलाका प्रहरी कार्यालय नै हो। हामीले चाहिँ यस्ता खालका नेपाल सरकार बाधी भएर चल्ने मुद्दाहरूमा हामीले अन्त कहीँ पनि जानु हुँदैन। एकदम घटना घटेपछि तुरुन्तै एकदमै छिटो घटनाका प्रमाणहरू लोप नभइकन यहाँहरूले चाहिँ इलाका प्रहरी कार्यालयमा गएर सम्पर्क गरेर उजुरी दिनुहोस्। अब उजुरी दिँदा के गर्ने त, वकिल नै चाहिन्छ त भन्ने कुरा चाहिँ यहाँनेरि छैन। त्यहाँ गएर हामीले मौखिक रूपमा उजुरी गरिसकेपछि इलाका प्रहरी कार्यालयले यसलाई लिखित रूपमा उतारेर उहाँहरूले मुद्दा दर्ता गर्नुहुनेछ एउटा कुरा। दोस्रो कुरा, हामीसँग समाजमा त्यस्ता जान्ने बुझ्ने मान्छेहरू हुनुहुन्छ भने हामी आफैले लेखेर पनि दिन सक्छौँ र हामीलाई चाहिँ कानुन व्यवसायीको एक्सेस हुने ठाउँ छ, कानुन व्यवसायी सम्भव छ भनेदेखि कानुन व्यवसायीले पनि लेखेर चाहिँ यो दर्ता गर्न पठाइदिनुहुन्छ। तर यसको जानु पर्ने ठाउँ भनेको इलाका प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नभएको ठाउँमा जिल्ला प्रहरी कार्यालयमा सोझै गएर हामीले दर्ता गर्न सक्ने अवस्था रहन्छ।
हामीले घटनाको प्रवृत्तिलाई हेरिरहँदा झापा जिल्लाको गत 10 महिनाकै तथ्याङ्कलाई हेरौँ, यहाँ 4 बालिका चाहिँ साउन महिनामै बलात्कारका शिकार भएका छन्। ती बलात्कारका शिकार भएका बालिकाहरू 10 भन्दा कम उमेरका छन् र बलात्कार गर्ने पीड़क व्यक्ति नजानेको नबुझेको भन्दा पनि अधिकांश शिक्षित वर्ग, शिक्षकहरू र समाजका सचेत वर्गले नै बलात्कारका घटनाहरू घटाएको पाइन्छ। यसको मूल कारण चाहिँ के होला?
यसमा चाहिँ अब मूल कारण यही एउटै मात्रै कारणले यस्तो हो भनेर त भन्न सकिँदैन म्याडम। यद्यपि के हो भन्दाखेरि समाजमा म अगुवा, म माथिल्लो वर्गको व्यक्ति हुँ र मैले जे गर्दा पनि हुन्छ भन्ने यो उहाँहरूमा भएको एउटा दम्भको कारणबाट पनि यो भएको हुन सक्छ र यो चाहिँ यस्ता खालका उसमा रमाउने खालको जुन प्रवृत्ति रह्यो यो चाहिँ मनोरञ्जनको रूपमा उहाँहरूले लिनुभएको हो कि भन्ने पनि लाग्छ। यस्ता शिक्षित व्यक्तिहरूले, जो समाजका अगुवा व्यक्तिहरूले जबरजस्तीकरणीको अपराध सामेल हुनु भनेको उहाँले चाहिँ जबरजस्तीकरणी भनेको चाहिँ यो चाहिँ मनोरञ्जनको साधनको रूपमा उहाँहरूले प्रयोग गरेको होला भन्ने हामीलाई चाहिँ अनुभूति हुन थालेको स्थिति छ। नत्र भनेदेखि एउटा अनपढ अशिक्षित मान्छेले गरेको घटना र शिक्षित मान्छेले घटना गराएको घटनामा चाहिँ फरक हुन्छ। तर कानूनले त्यस्ता शिक्षित व्यक्तिहरूले घटना घटाइसकिसके पछाडि त्यस्ता व्यक्तिहरूप्रति लिने एक्सन फरक नभएको कारणबाट पनि उहाँहरू प्रोत्साहित हुनुहुन्छ र यो काम गर्नुहुन्छ र समाजले शिक्षकहरूप्रति, अगुवा व्यक्तिहरूप्रति गरेको चाहिँ यो विश्वासमाथि उहाँहरूले विश्वासघात गरेको स्थिति चाहिँ यहाँबाट देखिन्छ।
यहाँले अघि भनिसक्नुभयो कतिपय मुद्दाहरू जुन चाहिँ गम्भीर प्रकृतिका बलात्कारका घटनाहरू हुन्छन्, समाजको दबाव प्रभावमा परेर त्यहाँका पीड़ित महिला दिदीबहिनीहरूले त्यो मिलापत्रमा जानुपर्ने बाध्यता समाजले क्रिएसन गर्छ, प्रेसर बनाउँछ, सँगसँगै उनीहरूलाई दिइने क्षतिपूर्तिका कुराहरू पनि त्यहाँ जोडिएका हुन्छन् र उनीहरूलाई प्रलोभनमा पारेर कतिपय चाहिँ होस्टाइल गरेको अवस्था देखिन्छ। समाजको त्यो ट्रेन अहिलेसम्म हेरिरहँदा त्यस्तो देखिन्छ। समग्रमा महिलाहरूलाई यसरी होस्टाइल हुनु हुँदैन है भनेर चेतना जगाउने काममा चाहिँ मेजर भूमिका चाहिँ कसको हुनुपर्छ?
यो त मेजर भूमिका, यसमा त होस्टाइल हुनु हुँदैन भनेर भन्नको त मेजर भूमिका भनेको त आफ्नो परिवारकै हो र उहाँको चाहिँ जसले उहाँलाई सपोर्ट गरेर अहिलेसम्म त्यहाँ कानूनको दायरासम्म ल्याउन सफल भएको छ उहाँहरूकै हुन्छ पहिलो भूमिका भनेको चाहिँ। दोस्रो भूमिका समाजको हुन्छ, समाजले पनि तिमीले होस्टाइल भयो भने अपराधीले प्रोत्साहन पाउँछ है, तिमीले यो काम गर्नु हुँदैन भनेर समाजका अन्य व्यक्तिहरूले पनि यसमा नेतृत्व लिनुपर्ने अवस्था हुन्छ म्याडम।
धन्यवाद म्याडम। यसरी बलात्कार भइसके पश्चात एक तहले त त्यो महिला समाजमा पीड़ित भएर जान्छ र उनीहरूलाई क्षतिपूर्तिको व्यवस्था चाहिँ कानूनले कस्तो क्षतिपूर्तिको व्यवस्था गरेको छ र त्यसको कार्यान्वयन कसरी भइरहेको छ यहाँले के देख्नुहुन्छ?
यसमा चाहिँ जब जाहेरी पर्छ, जाहेरी परिसकेपछि अनुसन्धानकै क्रम क्रममा जो व्यक्तिले चाहिँ अपराध घटित गराएको छ त्यो अपराध घटित गराउने व्यक्तिको नाममा रहेको सम्पत्तिलाई रोक्का राख्नका लागि कानुनी व्यवस्था रहेको छ र प्रयोगमा पनि यो आएको हामीले देखेका छौँ। प्रयोगमा ल्याउनुहुन्छ उहाँहरूले यति यति सम्पत्ति छ र यो चाहिँ रोक्का गरी पाउनका लागि समेत निवेदन आएको अवस्था छ। रोक्का भइसक्छ तर कुरा के हुन्छ भन्दाखेरि मुद्दा फैसला नै लामो समय ढिलो समयमा हुन्छ तर त्यो पीडितले क्षतिपूर्ति पनि फैसला भइसकेपछि मात्र क्षतिपूर्ति पाउने भएको कारणले गर्दा त्यो फैसला 2 वर्षमा फैसला हुन्छ त्यो पीडित त आज नै पीडित हुन्छ नि त उसले त भरेदेखि नै खानुपर्छ नि त उसलाई भरेदेखि नै खाने भरेदेखि नै बस्ने ठाउँको व्यवस्था कानूनले गर्न सकेको अवस्था छैन र समाजले पनि यो कुरालाई चाहिँ आवश्यकता महसुस गरेको छैन जस्तो लाग्छ। यो कुरा चाहिँ तत्कालै जुन बेलामा घटना घटित भयो घटना घटित भइसकिसके पछाडि उसलाई चाहिँ क्षतिपूर्तिको कुरा माग हुँदा सँगसँगै तत्काल उनको उद्धारका लागि राज्यले आफ्नो केही कोषबाट उनलाई उद्धार गर्ने र आर्थिक रूपमा स्वावलम्बन बनाउनका लागि केही ट्रेनिङहरूको सुविधा दिने र ट्रेनिङहरू गराउन थाल्ने र उनलाई हिलिङ गर्ने भनेर यसको उनको चाहिँ जो पीडा हो त्यसलाई पीडालाई कम गर्नका लागि उनको चाहिँ मानसिक रूपमा उहाँलाई एकदम मजबुत गराउनका लागि उहाँलाई चाहिँ एउटा सुरक्षित ठाउँमा बस्ने एउटा अवसर पनि राज्यबाट नै मिलाउने हो भनेदेखि त्यस्तो अवस्थामा महिलाहरूले सुविधा भएको पनि महसुस गर्नुहुन्थ्यो। पीडितले चाहिँ पीडाबाट मुक्ति पाउँछु कि भन्ने आशा पनि व्यक्त गर्न सक्नुहुन्थ्यो होला अनुभूति गर्न सक्नुहुन्थ्यो होला भन्ने हामीलाई लाग्छ। तर यस्तो अवस्था कानुनमा छैन। जब फैसला हुन्छ तब मात्रै क्षतिपूर्ति पाउने कुराले गर्दाखेरि उहाँहरूको अझै पनि असुरक्षित अवस्थामा चाहिँ भिक्टिमहरू रहेको स्थिति हामी देख्न सक्छौँ।
यहाँ त लामो समयदेखि कानुन व्यवसायको एउटा अनुभवी व्यक्तित्व पनि हुनुहुन्छ। धेरै महिलाका मुद्दाहरू लड्नु भएको छ यो विषयका बलात्कार लगायतका महिला हिंसाका धेरै घटनाहरूमा यहाँले चाहिँ वकालत गर्नुभएको अनुभव यहाँसँग छ। अब यो वर्तमान अवस्था बलात्कार जस्तो जघन्य अपराधको बढ्दो ट्रेन्डलाई सुधार गर्न कस कसले के भूमिका निर्वाह गर्नुपर्छ यहाँका थोरै सुझावको अपेक्षा गर्दछु।
यसमा चाहिँ खास गरेर के हो भन्दाखेरि सबैभन्दा पहिलो दायित्व भनेको चाहिँ राज्यले कानून बनाउँछ र कानून बमोजिम सजाय गर्नुपर्छ। यदि अपराध हो भन्ने कुराको कानूनले घोषणा नगरेको कुनै पनि कार्य अपराध नहुने भएकोले गर्दा कानूनको कार्यान्वयनको पहिलो पाटो राज्यको हुन्छ। राज्यले कानूनको प्रभावकारी कार्यान्वयनको पाटोलाई अवलम्बन गर्नुपर्ने राज्यको पहिलो दायित्व छ भनेदेखि राज्यसँगै जोडिएको समाजको दायित्व के हो भने सामाजिक चेतनामा अभिवृद्धि गराउनु, राज्यले चाहिँ पीडितहरूका लागि सुरक्षा कार्यक्रम ल्याउनु पर्ने आवश्यकता देखिएको छ। यस्तै गरी घटनाको उजुरी गर्ने बानीको विकास गराउनु पर्ने अवस्था छ भनेदेखि पीडितलाई आत्मसम्मानको स्थितिको सृजना हुने खालका सामाजिक मान्यताहरूको विकास गर्नु जरुरी छ। यति हुने हो भनेदेखि केही न केही रूपमा यस्ता खालका घटनाहरूलाई कम भएर जानमा मद्दत पुग्ने नै छ।
अन्त्यमा रेडियो भिजन सुनेर बसिरहनु भएका श्रोताहरूलाई यहाँ आफ्नो तर्फबाट समाज विकास रूपान्तरणमा बलात्कार जस्तो जघन्य अपराध नियन्त्रणसँग सम्बन्धित रहेर के सन्देश दिन चाहनुहुन्छ?
धन्यवाद म्याडम। म नेपाल बार एसोसिएसन झापाको सचिवको हैसियतले पनि म यो समाजको एउटा सामाजिक अभियन्ता पनि हुँ। म यस्ता खालका घटनाहरू र यस्ता खालका क्रियाकलापहरू समाजमा बढिरहँदा म व्यक्तिगत रूपमा र हाम्रो संस्था पनि सदैव चिन्तित नै छ र समाजलाई साथ र सहयोग दिनु गर्नु हाम्रो संस्थाको चाहिँ एउटा दायित्व पनि हो। हामी कुनै पनि ठाउँमा यस्ता खालका घटनाहरू घटित भयो भनेदेखि त्यहाँ तत्काल गएर सामाजिक सचेतनासँग सम्बन्धित विषयहरूमा हामी उहाँहरूलाई चाहिँ मोटिभेसन गर्ने कामहरू पनि हामी गर्छौँ भनेदेखि पीडितलाई तत्काल राहत हुने खालका केही कामहरू गर्न पनि हाम्रो संस्थाले सहयोग गरिरहेको स्थिति पनि छ। यसमा चाहिँ हामी के भन्न चाहन्छौँ भन्दाखेरि हामीले सूचना समयमा पाऊ, सूचना पाइसकेपछि बार एसोसिएसन सदैव हामी चाहिँ समाजको पक्षमा काम गर्न हामी सदैव तयार छौँ। यहाँहरूले बार एसोसिएसन प्रति एउटा विश्वास गरेर हामीलाई सूचना दिने काम यहाँहरूले गरिदिनुहोस्। समाजमा घटित हुने अपराधहरूलाई नियन्त्रण गर्नमा तपाईँहरूको साथ हामीले पायौँ भने हामी पनि गौरवान्वित हुन्थ्यौँ। म यही सन्देश यहाँहरू उपर दिन चाहन्छु र झापा बारले महिला हिंसासँग सम्बन्धित विषयमा कुनै घटना घट्छ भनेदेखि त्यस्ता घटनाहरूलाई निशुल्क रूपमा सहयोग गर्ने भनेर हाम्रो कार्यक्रम रहेको छ। हामी घरेलु हिंसा सम्बन्धी कुनै पनि घटनाहरू निशुल्क रूपमा लेखिदिन्छौँ। यसका बहस हामी पैरवीहरू गरिदिन्छौँ। झापा बारले यो कार्यक्रम अगाडि सारेको अवस्था छ। यो यहाँहरूको रेडियो कार्यक्रमबाट चाहिँ जनता समक्ष यो सन्देश जाओस् र जनताहरू हामी कहाँ आउनुहोस् भन्ने चाहिँ म यो पनि चाहन्छु र यहाँहरू जहिले सुकै सुरक्षित हुनुहोस् र इफ असुरक्षित हुनुभयो भनेदेखि घटनालाई नलुकाउनुहोस् र यसलाई नलुकाइकन हामीसम्म आइपुगिदिनुहोस्। यसलाई त्यसपछि कहाँ जानुपर्छ भन्ने कुरामा हामी सदैव यहाँहरूको मार्गमा सहयोगी बनिरहनेछौँ।
यो कार्यक्रमको परिकल्पना र प्रस्तुतिको तहसम्म आइपुग्न हामीलाई सहयोग गर्ने लैङ्गिक समानता मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप र सहयोगी संस्था सोलिडारिटी सेन्टरलाई विशेष धन्यवाद छ। साथै प्राविधिक साथी देवेन्द्र अधिकारी, म अम्बिका भण्डारी
र म सावित्रा दाहाल कार्यक्रमबाट बिदा हुँदै यो कार्यक्रम कस्तो लाग्यो सुनेर सल्लाह सुझाव सहित प्रतिक्रिया दिनुहुन अनुरोध गर्दै बिदा हुन्छौँ। हवस् त, नमस्कार।